الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. فیضان قرآن کے سلسلے میں حاضر ہیں اور آج سورۃ الحج کی ابتدا سے قرآن پاک کا درس سنیں گے. سورۃ حج مکی ہے یا مدنی، اس کے بارے میں علماء کا اختلاف ہے. بعض نے فرمایا کہ مکی ہے اور کچھ آیتیں مدنی ہیں، بعض نے فرمایا کہ مدنی ہے اور کچھ آیتیں مکی ہیں، لیکن جمہور علماء کا فرمان یہ ہے کہ سورۃ حج کی کچھ آیتیں مکی ہیں، کچھ آیتیں مدنی ہیں، اور ان کی تعین نہیں کہ کون سی آیتیں مکی ہیں اور کون سی مدنی ہیں. البتہ بعض آیتیں وہ ہیں جن سے بڑا واضح طور پہ پتہ چل جاتا ہے کہ ان کا مضمون مکی صورتوں کے مضامین کے ساتھ ملتا ہے، اور بعض آیتوں سے یہ پتہ چل جاتا ہے کہ ان کا مضمون مدنی صورتوں کے مضامین سے ملتا ہے، تو ان سے ایک قرینہ مل جاتا ہے کہ یہ صورتیں مکی ہیں، یہ مدنی ہیں. سورہ حج میں 10 رکوع ہیں اور 78 آیتیں ہیں. اس سورہ مبارکہ میں چونکہ حج کا اعلان عام ہے اور حج کے متعدد احکام کا بیان ہے، اس مناسبت سے اس کا نام سورۃ الحج ہے. اللہ تعالیٰ ارشاد فرماتا ہے، بسم اللہ الرحمن الرحیم، یا ایہا الناس اتقوا ربکم ان زلزلۃ الساعۃ شیء عظیم یوم ترونہا تذہل کل مرضعۃ عما ارضعت وتضع کل ذات حمل حملہا وترى الناس سكارى وما هم بسكارى ولكن عذاب الله الشديد. اے لوگو، اپنے رب سے ڈرو، بے شک قیامت کا زلزلہ بہت بڑی چیز ہے. جس دن تم اسے دیکھو گے کہ ہر دودھ پلانے والی اپنے دودھ پیتے بچے کو بھول جائے گی اور ہر حمل والی اپنا حمل جن دے گی، ڈال دے گی، اور تو لوگوں کو دیکھے گا جیسے نشے میں ہیں، حالانکہ وہ نشے میں نہیں ہوں گے، لیکن اللہ کا عذاب بڑا شدید ہے. سورۃ الحج کی پہلی آیت میں اللہ تعالی نے اس کی ذات سے ڈرنے کا حکم دیا، اور اس کے بعد قیامت کا منظر بیان فرمایا کہ قیامت کا وقوع کیسے ہوگا. قیامت کا وقوع زلزلے کی صورت میں ہوگا، ایک زلزلہ آئے گا اور اس زلزلے کے نتیجے میں زمین تباہ و برباد ہو جائے گی، پہاڑ بکھر جائیں گے، اور اس کے ساتھ پھر آسمانوں میں بھی تغیرات ہوں گے، سورج چاند اپنی روشنی کھو دیں گے اور یہ بھی بے نور ہو جائیں گے، ستارے ٹوٹ کر بکھر جائیں گے. یہ وہ پورا نظام کائنات جو ہے وہ سارے کا سارا ملیا میٹ ہو جائے گا، اور یہ ایک زلزلے کی صورت میں ہوگا. اور قیامت کی ہیبت ایسی ہوگی کہ اللہ تعالیٰ فرماتا ہے کہ جس دن تم یہ زلزلہ دیکھو گے تو لوگوں کی حالت یہ ہوگی کہ دودھ پلانے والی عورت جسے اپنے دودھ پیتے بچے کے ساتھ بڑی محبت ہوتی ہے، بڑی شفقت ہوتی ہے، وہ اس گھبراہٹ کے مارے اپنے بچے کو بھول جائے گی. ورنہ ہوتا کیا ہے کہ اگر جیسے عام روٹین کے اندر بھی زلزلہ آ جائے تو مائیں سب سے پہلے بھاگ کے اپنے بچے کو اٹھاتی ہیں اور پھر دروازے کی طرف بھاگتی ہیں، یعنی اس حالت میں بھی اپنا بچہ نہیں بھولتی. لیکن قیامت کا زلزلہ ایسا ہوگا کہ اس کی دہشت، اس کی ہیبت اور اس کی شدت کی وجہ سے دودھ پلانے والی ماں اپنے دودھ پیتے بچے کو بھی بھول جائے گی، اور جو حاملہ عورتیں ہوں گی ان کا حمل ساکت ہو جائے گا، اور لوگ اس طرح ٹوٹے پھوٹے بکھرے اور گرتے پڑتے نظر آئیں گے کہ جیسے نشے کی حالت میں. اللہ تعالیٰ فرماتا ہے نشہ نہیں ہوگا، وہ ماں ہوں بھی سکارا، وہ نشے کی حالت میں نہیں ہوں گے، لیکن بات یہ ہے کہ اللہ کا عذاب بڑا شدید ہے. وہ جو اللہ تعالیٰ کا اس وقت قیامت کی صورت میں اللہ تعالیٰ یہ واقعہ رونما فرمائے گا، اس کی شدت و ہیبت ایسی ہوگی کہ لوگ جیسے نشے میں سب بھول جاتے ہیں اور بس وہ گرتے پڑ رہے ہوتے ہیں، لوگوں کی حالت قیامت کے دن ایسی ہوگی. یہ جو قیامت کا منظر بیان کیا گیا ہے، قرآن پاک کا یہ ایک بڑا مرکزی مضمون ہے، کیونکہ دین کی بنیاد جن عقائد پر ہے ان میں ایک اللہ کی ذات، एक अल्लाह के भेजे हुए रसूल और एक ये क्यामत का मामला है। दीगर भी जरूरियात दीन है, लेकिन वो चीजें कि जिन पर बतौर खास कुरान में बड़ी कसरत के साथ तस्किरा है, वो अकीदा ए उलूहियत, अकीदा ए तौहीद है, और उसके बाद अकीदा ए आखिरत है। तो क्यामत का याद रखना जो है ये हमें इसका हुक्म है। हमें ये नहीं है कि हम गफलत में पड़े रहे, हम क्यामत को याद ना करें। बहसियत मुसलमान ये हमारे आमाल में दाखिल होना चाहिए कि हम क्यामत को याद करें, क्योंकि क्यामत की याद दुनिया की मोहब्बत को कम करती है, माल की मोहब्बत को कम करती है, आखिरत की तैयारी की फिक्र दिलाती है, गुनाहों से बचने के लिए फिक्र आखिरत, ये बड़ी जरूरी चीज है। और इसी तरह आखिरत की तैयारी के लिए एक मुहर्रिक और एक तरगीब देने वाली चीज जो है वो आखिरत की याद है। तो इसका याद करना बड़ा जरूरी है। कुरान का हुक्म भी है, अल्लाह के महबूब सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत भी है, और सलफ सालेहीन का तरीका भी है। अल्लाह ताला हमें दुनिया से ज्यादा आखिरत की फिक्र अता फरमाए ताकि हम उसकी तैयारी कर सके। इसके बाद बयान ये है कि कुछ लोग ऐसे थे जो अल्लाह ताला के बारे में बगैर इल्म के झगड़ा करते थे। जैसे जाहिलों का तरीका है कि किसी बात का इल्म नहीं है लेकिन हर बात में टांग अड़ानी है और हर मौजू के अंदर अपनी राय जरूर देनी है, तो इस तरह के लोग हमेशा से रहे। तो जमाना जाहिलियत में और फिर जब जमाना इस्लाम आ गया तो नबी पाक अलैहिस्सलाम की जाते मुबारका के मौजूद होते हुए भी इस तरह के लोगों की कमी नहीं थी कि जो क़यामत का इनकार करते थे, जो अल्लाह ताला की वहदानियत पर कलाम करते थे। तो अल्लाह ताला उनके बारे में फरमाता है, उनका अंजाम भी बयान फरमाया और जो उनका अमल था वो भी बयान फरमाया। फरमाया وَمِنَ النَّاسِ مَن يُجَادِلُ فِي اللَّهِ بِغَيْرِ عِلْمٍ وَيَتَّبِعُ كُلَّ شَيْطَانٍ مَرِيدٍ كُتِبَ عَلَيْهِ أَنَّهُ مَن تَوَلَّاهُ فَإِنَّهُ يُضِلُّهُ وَيَهْدِيهِ إِلَى عَذَابِ السَّعِيرِ। और कुछ लोग वो हैं जो अल्लाह के बारे में बगैर इल्म के झगड़ते हैं और हर सरकश शैतान के पीछे चल पड़ते हैं, जिस पर ये लिख दिया गया है कि जो उससे दोस्ती करेगा तो वो जरूर उसे गुमराह कर देगा और उसे जहन्नम के अजाब की राह बताएगा। जमाने रिसालत में भी कुछ ऐसे लोग थे और आज के जमाने में भी ऐसे लोग मौजूद हैं कि जो बगैर इल्म के झगड़ा करते हैं। मुबासा कह लें आप उसे, मुनादरा कह लें आप उसे, मुजादला कह लें आप उसे, हर बात के अंदर अपनी राय देने के हुब्बे जाके मरीज करार दे दें। जैसे उस जमाने के एतबार से तो यही था कि नबी पाक अलैहिस्सलाम के मुकाबले में जो कलाम करता था वो जाहिली था, क्योंकि सरकार अलैहिस्सलाम तो वही के नूर से कलाम फरमा रहे हैं और वो उसके मुकाबले में जो भी कलाम कर रहे हैं वो जहालत से कर। लेकिन जो बतौर खास जिस पर थोड़ा सा हमें तवज्जो देने की हाजत है कि हमारे मुआशरे में ऐसे लोगों की कमी नहीं जिन्होंने अपना ये फर्ज समझ रखा है कि उन्हें दीन दुनिया के हर मामले में टांग अड़ानी। एक आदमी को सियासत की अलिफ बे का पता नहीं होता लेकिन वो इतना बड़ा तजजिया निगार बन के बैठा होता है कि आदमी को हैरत होती। इतनी बड़ी तादाद उन लोगों की है कि जो किसी भी दुनियावी टॉपिक पर भी गुफ्तगू करते हैं लेकिन उनको आता जाता कुछ नहीं, लेकिन चूंकि वो मीडिया पे बैठे हुए या वो अखबार के अंदर लिखने वाले हैं, अब जनाब वो दानिशवर भी हैं, वो जनाब वो पता नहीं क्या वो महाशय बने हुए हैं और वो क्या अपने आप को समझते हैं और हर बात में राय देना अपना फरीदा मंसबी समझते हैं। और फिर ऐसे ही जो दो नंबर जाली दानिश्वर हैं उनका तरीका यह भी होता है कि दीन के हर मामले में वो अपनी राय देंगे हर बात के अंदर, आई थिंक सो बस उनका ये एक तकिया कलाम होगा कि मैं ये समझता हूं। अल्लाह ताला फरमाते हैं कि ये जाहिल लोग हैं जिन्होंने जिस शय का इल्म नहीं हासिल किया, अगर वो इल्म हासिल किए बगैर उसमें कलाम करेंगे तो वो बगैर इल्म के यानी वो जहालत के साथ झगड़ा करने वाले करार पाएंगे। एक आदमी को अगर मेडिकल का पता नहीं और वो मेडिकल के हर मामले के अंदर अपनी राय देनी शुरू कर दे कि आई थिंक सो तो सारे मिलजुल के बोलेंगे कि इस जाहिल आदमी को हक ही नहीं है कि मेडिकल के अंदर कलाम करे। यही मामला दीन का है, लेकिन चूंकि लोगों ने दीन को बड़ा आसान समझ लिया कि दीन की अगर अलिफ बे नहीं भी पड़ी ना तब भी दीन के ऊपर अथॉरिटी, और जिसने एमए इस्लामियात वगैरह कर लिया हो उसको तो वो तो संभाले नहीं संभलता ना, उसको तो पकड़ के भी रोके ना कि भाई साहब एमए इस्लामियात में दो चार सूरतें पढ़ाई जाती हैं और इसके अलावा थोड़ा बहुत नॉलेज है, इससे दीन पर राय देना जायज नहीं है, हराम है। वो कहेगा नहीं जनाब मैंने एमए किया हो। तो ये आजकल के मुआशरे का ये हाल है कि दानिश्वर बस जो है ना, वो जिसका एक कॉलम छप जाए वो दानिश्वर है, जो किसी भी उल्टी सीधी बात में कोई राय दे दे वो दानिश्वर कहलाना शुरू कर देता है। तो ये अल्लाह की बारगाह में ये दानिश्वर नहीं चलेंगे, अल्लाह की बारगाह में उन लोगों की बात चलेगी जो अहले इल्म है, जिन्होंने कुरान पढ़ा है और सही लोगों से सही तरीके से पढ़ा है, जिन्होंने दीन पढ़ा है सही लोगों से सही तरीके से पढ़ा है। तो ये आज का एक बहुत ही नाजुक मौजू और बहुत ही नाजुक जो है वो मामला है कि जिसमें लोग परवाह नहीं करते और बस दीन के अंदर अपनी राय देते हैं। हदीस मुबारक के अंदर फरमाया गया कि जो बगैर इल्म के फतवा दे, फतवा देने से मुराद है दीन का मसला बताए, जो बगैर इल्म के दीन का मसला बताए उस पर अल्लाह की भी लानत है, उस पर तमाम फरिश्तों की भी लानत है और उस पर तमाम लोगों की भी लानत है। तो अब ऐसे लानती लोगों की कमी नहीं कि जो बगैर इल्म के शरई मसाइल में कलाम करते हैं और अपनी राय देते हैं। तो लिहाजा जो लोग इस तरह करने वाले हैं वो भी इसके ऊपर गौर करें, और हमारे मुआशरे के वो लोग, हमारी सोसाइटी के वो लोग जो इस तरह की चीजों में पीछे लग जाते हैं कि भाई फलां बंदा चूंकि वो टीवी पे आता है, वो अखबार में लिखता है, लिहाजा वो दानिश्वर हो गया, अब चूंकि दानिश्वर हो गया लिहाजा अब उसके पीछे चले, तो ये दुनिया के अंदर तो ये इस तरह की चीजें चल जाएंगी लेकिन अल्लाह की बारगाह में कभी नहीं चल सकती। अल्लाह ताला की तरफ से हुक्म है, फसअलू अहल ज़िक्र इन कुंतुम ला तअलमून, इल्म वालों से पूछो अगर तुम्हें इल्म नहीं, अगर इल्म नहीं है तो इल्म वालों से पूछो जिन्होंने दीन का इल्म हासिल किया है, जिन्होंने पढ़ी दुनिया है, पढ़े जनाब दहरियों की किताबें हैं, पढ़े उन्होंने कम्युनिस्ट और सेकुलर लोगों को पढ़ा हुआ है और राय देते हैं दीन इस्लाम के बारे में, इन लोगों से ना पूछो और ना इनके पीछे चलो। इनके जो पीछे चलेगा अल्लाह ताला फरमाता है वयत्तबिउ कुल्ल शैतानिन मरीद, ऐसे लोग वो हैं जो हर सरकश शैतान के पीछे चल पड़ते हैं। तो ये कुरान की जबान है जो उनके बारे में बता रही है कि हर सरकश शैतान के पीछे चल पड़ते हैं। और ये कौन है सरकश शैतान जिसके पीछे चल पड़ते हैं? फरमाया कुतिबा अलैहि, जिस पर ये लिख दिया गया कि जो इससे दोस्ती करेगा, जो इससे दोस्ती करेगा तो वो जरूर उसे गुमराह कर देगा। यानी ऐसे जो लोगों के बड़े हैं, जो लीडर हैं और जो लोगों को राय, जो लोगों के लिए राय आमा हमवार करते हैं और लोगों को दीन के मामले में जहालत के साथ राय देते हैं और दीन पढ़े बगैर राय देते हैं, तो फरमाया कि ये जरूर उन्हें गुमराह करेंगे और जहन्नम का रास्ता बताएंगे। तो लिहाजा जो ऐसा करने वाले हैं वो भी सोचें और जो इनके पीछे चलने वाले हैं वो भी सोचें कि दीन के अंदर इनकी राय नहीं मानी जाएगी, दीन के अंदर दीनदारों की और दीन का इल्म रखने वालों की राय मानी जाएगी। इसके बाद अल्लाह तबारक व तआला ने, चूंकि क्यामत का बयान चल रहा है तो अल्लाह ताला ने क्यामत के वकू पर दो दलीलें बयान फरमाई। क्यामत का जो मेन मामला है वो क्या है कि क्यामत के दिन सारे जो मुर्दा इंसान है वो जिंदा हो जाएंगे, जिनको मौत आ चुकी थी, दुनिया से चले गए थे, उनमें एक तादाद है जिनकी, जिनका गोश्त झड़ गया था, जिनकी हड्डियां जो है ना वो रेजा रेजा हो गई थी, तो वो दोबारा जिंदा किए जाएंगे। इस पर मुशरिकों को, काफिरों को ये समझ नहीं आता था कि ये जो हड्डियां बन गई, ये जो रेजा रेजा हो गया, ये कैसे दोबारा, ये फिर दोबारा पूरा इंसान बन जाएगा, फिर जनाब उसमें रूह आ जाएगी, फिर वो एक बिल्कुल सही सालिम इंसान बन जाएगा, उन्हें इसके ऊपर इश्काल था। तो अल्लाह ताला ने इसके ऊपर दो दलीलें बयान फरमाई, अगली आयत के अंदर उन दो दलीलों का बयान है। इरशाद फरमाया या अय्युहन्नास इन कुंतुम फी गाइबिन मिनल बअस فَإِنَّا خَلَقْنَاكُمْ مِنْ تُرَابٍ ثُمَّ مِنْ نُطْفَةٍ ثُمَّ مِنْ عَلَقَةٍ ثُمَّ مِنْ مُضْغَةٍ مُخَلَّقَةٍ وَغَيْرِ مُخَلَّقَةٍ لِنُبَيِّنَ لَكُمْ وَنُقِرُّ فِي الْأَرْحَامِ مَا نَشَاءُ إِلَى أَجَلٍ مُسَمًّى ثُمَّ نُخْرِجُكُمْ طِفْلًا ثُمَّ لِتَبْلُغُوا أَشُدَّكُمْ وَمِنْكُمْ مَنْ يُتَوَفَّى وَمِنْكُمْ مَنْ يُرَدُّ إِلَى أَرْذَلِ الْعُمُرِ لِكَيْ لَا يَعْلَمَ مِنْ بَعْدِ عِلْمٍ شَيْئًا وَتَرَى الْأَرْضَ هَامِدَةً فَإِذَا أَنْزَلْنَا عَلَيْهَا الْمَاءَ اهْتَزَّتْ وَرَبَتْ وَأَنْبَتَتْ مِنْ كُلِّ زَوْجٍ بَهِيجٍ। اے لوگو اگر تمہیں قیامت کے دن اٹھنے کے بارے میں کچھ شک ہو, اے لوگو اگر تمہیں قیامت کے دن اٹھنے کے بارے میں کچھ شک ہو تو اس بات پہ غور کرو कि हमने तुम्हें मिट्टी से पैदा किया, फिर पानी की एक बूंद से, फिर जमे हुए खून से, फिर गोश्त की बोटी से, जिसकी शक्ल बन चुकी होती है और अधूरी भी होती है, ताकि हम तुम्हारे लिए अपनी कुदरत को जाहिर फरमाएं اور ہم ماؤں کے پیٹ میں جسے چاہتے ہیں ایک مقررہ مدت تک ٹھہرائے رکھتے ہیں، پھر تمہیں بچے کی صورت میں نکالتے ہیں، پھر تمہیں لمبی زندگی دیتے ہیں تاکہ تم اپنی جوانی کو پہنچو، اور تم میں سے کوئی پہلے ہی مر جاتا ہے اور کوئی سب سے نکمی عمر کی طرف لوٹایا جاتا ہے تاکہ جاننے کے بعد کچھ نہ جانے، اور تو زمین کو مرجھایا ہوا دیکھتا ہے، پھر جب ہم اس پر پانی اتارتے ہیں تو وہ لہلہاتی ہے اور بڑھتی ہے اور ہر قسم کا خوبصورت سبزہ اگاتی ہے۔ یہ دو دلیلیں اللہ تعالیٰ نے بیان فرمائی۔ پہلی دلیل فرمائی کہ اے لوگوں تمہیں اس میں شک ہے کہ قیامت کے دن یہ مردہ بدن دوبارہ کیسے زندہ ہو جائیں گے، اور یہ جو ذرات کے اندر انسان بکھر گیا جس کی ہڈیاں تک بکھر چکی ہیں اور مٹی میں مل گئی، اور کسی کو جانور نے کھا لیا، کوئی سمندر میں ڈوب گیا، کسی کو پانی نے اس کے وجود کو جو ہے نا وہ بالکل جو ہے وہ جدا جدا کر دیا، تو یہ کیسے زندہ ہوں گے؟ تو اللہ تعالیٰ فرماتا ہے کہ یہ دوبارہ زندہ کرنا اللہ کا کام ہے، اور اللہ کی قدرت کی دو مثالوں پہ غور کر لو۔ پہلی مثال تو یہ سمجھ لو کہ خود اپنے آپ کو دیکھو کہ تم کیا تھے اور اللہ نے تمہیں بنا دیا۔ پہلے تو اللہ تعالیٰ نے آدم علیہ السلام کو مٹی سے بنایا، تو مٹی بھی تو ذرات تھے، اللہ تعالیٰ نے انہی ذرات کا ایک پتلا بنا کے اس کے اندر آدم علیہ السلام کی روح ڈال دی، ایک انسان بنا دی۔ اور تم اپنے آپ کو دیکھو تو تم کیا تھے؟ ایک قطرہ، اس ایک قطرے سے جمع ہوا خون بنتا ہے، اس جمے ہوئے خون سے گوشت کی بوٹی بنتی ہے، اس کے بعد تھوڑا سا وجود بنتا ہے، پھر کسی کی شکل بنتی ہے، کسی کی ادھوری رہ جاتی ہے، پھر وہ ایک عرصے تک جو ہے وہ ایک پروسیس ہے وہ اس میں گزرتا ہے، ایک ڈیوریشن اس کے اوپر گزر جاتا ہے، پھر وہ ایک بچے کی صورت میں دنیا میں وجود میں آ جاتا ہے۔ اس کے بعد پھر اللہ تعالیٰ کسی کو تو زندگی چھوٹی دیتا ہے، کسی کو لمبی زندگی دیتا ہے۔ وہ جو چھوٹا سا بچہ ہے جو ایک قطرے سے شروع ہوا، وہ بچہ بڑا ہوتا ہوتا جوان ہو جاتا ہے، جوان ہونے کے بعد کوئی تو جلدی فوت ہو جاتا ہے، کوئی اتنا بوڑھا ہو جاتا ہے کہ جو جوانی میں بڑا جناب ذہین اور فتین اور سمجھدار اور جس کے مشوروں پہ لوگ چلتے تھے، وہ اس عمر کو پہنچ جاتا ہے کہ اسے اپنی باتیں یاد نہیں رہتی۔ بڑھاپے کی عمر میں جب پہنچتا ہے، جسے نکمی عمر کہا جاتا ہے، ارذلیل عمر کہا جاتا ہے، اس میں کیا ہوتا ہے کہ دنیا کے ذہین ترین اور شاطر اور سمجھدار اور سپہ سالار اور بادشاہ اور جناب دانشور اور حکیم اور نہ جانے کیا کیا کہلانے والے سائنسدان، وہ ایک عمر کو پہنچتے ہیں کہ جس میں جا کے ان کو یہ یاد نہیں ہوتا کہ اپنے جناب اپنے اب چشمہ لگانے کے باوجود وہ کہہ رہے ہوتے ہیں یار میرا چشمہ نہیں مل رہا، تو لوگ بتاتے ہیں کہ سر آپ نے چشمہ لگایا ہوا ہے۔ جو ایک چیز جو ہے وہ اپنے سامنے رکھ کے بھول جاتے ہیں کہ میں پتہ نہیں کہاں رکھ بیٹھا ہوں، جو بعض اوقات کتاب ہاتھ میں رکھ کے تلاش کر رہے ہوتے ہیں یار کتاب نہیں مل رہی، تو یہ حال ہو جاتا ہے۔ تو اللہ تعالیٰ فرماتا ہے کہ یہ جو اتنی قدرت رکھتا ہے کہ تمہیں ایک قطرے سے وہ کہاں لے گیا، تو کیا اس کے لیے کیا مشکل ہے کہ انسان جب بکھرے ہوئے ذرات کے اندر تبدیل ہو جائے، وہ ایک مرتبہ کن فرما کے دوبارہ کھڑا کر دے سب کو۔ تو یہ ہے اس اللہ کی شان۔ تو اگر تمہیں قیامت کے بارے میں شک ہے تو خدا کی دیگر قدرتوں کو دیکھو، اس نے تمہیں کہاں سے اٹھایا، کہاں تک پہنچا دیا۔ یہ ایک دلیل۔ دوسری دلیل اللہ تعالیٰ نے بیان فرمائی کہ دوسری دلیل کے طور پہ تم مردہ زمین کو دیکھو، ایک بنجر زمین ہوتی ہے، بالکل سپاٹ زمین ہے، اس میں کوئی کھیتی نظر نہیں آ رہی، اس میں کچھ نظر نہیں آ رہا، مٹی ہی مٹی ہے، مٹی ہی مٹی ہے۔ اللہ تعالیٰ پانی اتارتا ہے بارش کی صورت میں، وہی زمین جو کل تک بانج تھی، مثل مردہ تھی، اس میں سے کونپلیں نکلنا شروع ہو جاتی ہیں، اس میں سے پودے نکلنا شروع ہو جاتے ہیں۔ وہ پودے چھوٹے سے نکلتے ہیں، اتنے معمولی سے نکلتے ہیں، لیکن وہ بڑھتے 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 بڑھتے، کوئی جو ہے وہ چھوٹا سا پودا، کوئی بڑا، کوئی بڑا، کوئی بڑا، کوئی بہت بڑا پودا بن جاتا ہے، اور زمین کے اندر ایک زندگی کی کیفیت پیدا ہو جاتی ہے، زمین نئے سرے سے زندہ ہو جاتی ہے۔ یہ جو زمین مردہ تھی جس میں کچھ بھی نہیں تھا، اس میں اتنے خوبصورت درخت، اس درختوں کے اوپر پھل، ان پہ پھول، ان پہ جو ہے ان کے اوپر رنگ برنگے جو ہے وہ پتے، تنے اور جڑیں اور شاخیں، یہ سب کچھ کس نے لگا دیا؟ تو جو خدا مردہ زمین پر پانی برسا کے یوں زندہ کر سکتا ہے، تو قیامت کے دن تمہارے اوپر زندگی کا پانی برسا کے تمہیں دوبارہ نئے سرے سے زندہ کیوں نہیں کر سکتا؟ تو فرمایا کہ اے لوگو اگر تمہیں شک ہے قیامت کے بارے میں تو پھر ان دو دلیلوں کے اوپر غور کرو. تو یہ اللہ تبارک و تعالی نے دو دلیلیں اس بات کے بیان فرمائے کہ اللہ قدرت رکھتا ہے کہ وہ مردہ انسانوں کو دوبارہ زندہ کر دے. اب یہ جو سارا نظام بیان کیا انسانوں کے بارے میں اور پودوں کے بارے میں, اب اس سے اللہ تعالیٰ تین چیزوں کے اوپر دلیل بیان فرماتا ہے. ارشاد فرمایا ذَلِكَ بِأَنَّ اللَّهَ هُوَ الْحَقُّ وَأَنَّهُ يُحْيِي الْمَوْتَى وَأَنَّهُ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ وَأَنَّ السَّاعَةَ آتِيَةٌ لَا رَيْبَ فِيهَا وَأَنَّ اللَّهَ يَبْعَثُ مَن فِي الْقُبُورِ. یہ اس لیے ہے, یہ یعنی تخلیق کی جملہ اقسام کا نظام, یہ اس لیے ہے کہ اللہ ہی حق ہے اور یہ کہ وہ مردوں کو زندہ کرے گا اور یہ کہ وہ ہر شے پر قادر ہے اور یہ کہ قیامت آنے والی ہے اس میں کچھ شک نہیں اور یہ کہ اللہ ان کو اٹھائے گا جو قبروں میں ہے. فرمایا یہ جو سارا نظام ہے یہ سارا کے سارا نظام اس بات کی دلیل ہے کہ اللہ ہی حق ہے. اب یہ کس انداز میں دلیل ہے؟ یہ دلیل اس انداز میں ہے کہ اتنا خوبصورت نظام اتنے اعلی انداز کے اندر چل رہا ہے, یہ ایسا شاندار نظام اتنے خوبصورت انداز میں چلنے والا یہ بغیر کسی نظام بنانے والے کے نہیں ہو سکتا. یہ نہیں ہو سکتا کہ کوئی نظام بنانے والا نہیں ہے لیکن نظام بنا ہوا ہے, نظام چل رہا ہے, نظام چلتا جا رہا ہے, ایسا نہیں ہو سکتا. تو یہ اس بات کی دلیل ہے کہ اس کا کوئی بنانے والا ہے. اچھا ایک بنانے والا, دوسرا یہ کہ جو بنانے والا ہے وہ اتنی قدرت رکھتا ہے کہ وہ مردے زندہ کر دے اور وہ ہر شے پر قادر ہے کیونکہ وہ اپنے نظام سے اس نے یہ ثبوت دے دیا, اس نے یہ دلیل دے دی کہ اس کی یہ قدرت ہے اور وہ یہ قدرت رکھتا ہے. اور جو زندگی ابتدا میں دینے والا ہے وہ اس کی بھی قدرت رکھتا ہے کہ وہ بعد میں دوبارہ زندگی عطا فرما دے. تو فرمایا کہ قیامت آنے والے اس میں کوئی شک نہیں اور اللہ مردوں کو دوبارہ زندہ فرمائے گا جو قبروں کے اندر ہیں. تو یہ وہ سارا جو قبروں کے اندر ہے یہ ایک اس اعتبار سے بیان کیا کہ عام طور پہ لوگ قبر میں دفن ہوتے ہیں, ورنہ کوئی قبر میں دفن ہو یا نہ ہو سب کو ہی اللہ تعالی نے قیامت کے دن اٹھانا اور سب کو اٹھانے پر قدرت رکھتا ہے. تو یہ اوپر والی جو دلیلیں ہیں یہ نیچے والے دعووں کو ثابت کرتی ہیں, یہ اوپر والی دلیلوں سے نیچے والی چیزیں ثابت ہوتی ہیں. اب اس کے بعد دوبارہ اللہ تعالیٰ ان لوگوں کا تذکرہ کرتا ہے جو اللہ کے بارے میں بغیر علم کے, بغیر کسی ہدایت کے, بغیر کسی روشن کتاب کے جھگڑا کرتے ہیں. تو اللہ تعالیٰ نے ان کا انجام بھی بیان فرمایا. ارشاد فرمایا وَمِنَ النَّاسِ مَن يُجَادِلُ فِي اللَّهِ بِغَيْرِ عِلْمٍ وَلَا هُدًى وَلَا كِتَابٍ مُنِيرٍ ثَانِيَ عِطْفِهِ لِيُضِلَّ عَن سَبِيلِ اللَّهِ لَهُ فِي الدُّنْيَا خِزْيٌ وَنُذِيقُهُ يَوْمَ الْقِيَامَةِ عَذَابَ الْحَرِيقِ ذَلِكَ بِمَا قَدَّمَتْ يَدَاكَ وَأَنَّ اللَّهَ لَيْسَ بِظَلَّامٍ لِّلْعَبِيدِ. اور کوئی آدمی وہ ہے جو اللہ کے بارے میں بغیر علم اور بغیر ہدایت اور بغیر کسی روشن کتاب کے جھگڑتا ہے, اس حال میں کہ وہ حق سے اپنی گردن موڑے ہوئے ہے تاکہ اللہ کی راہ سے بھٹکا دے, اس کے لیے دنیا میں رسوائی ہے اور قیامت کے دن ہم اسے آگ کا عذاب چکھائیں گے. اور قیامت کے دن اسے کہا جائے گا یہ اس کا بدلہ ہے جو تیرے ہاتھوں نے آگے بھیجا اور اللہ بندوں پر ظلم نہیں کرتا. یہ اللہ تعالی نے فرمایا. دوبارہ پھر انہی لوگوں کا تذکرہ ہے کہ جو بغیر علم کے, بغیر ہدایت کے اور بغیر کسی روشن کتاب کے اللہ کے بارے میں جھگڑتے ہیں. یعنی جب اللہ کے بارے میں کلام کرنا ہے اور جب دین کے بنیادی باتوں کے بارے میں کلام کرنا ہے تو اس کے پیچھے تین چیزیں چاہیے, علم چاہیے, ہدایت چاہیے اور کوئی روشن کتاب چاہیے. روشن کتاب جو اللہ کی طرف سے ہوتی ہے کہ اس کے دلائل کی روشنی میں اللہ کے لیے کسی شے کو ثابت کیا جائے گا, کسی شے کی نفی کی جائے گی. اب یہ نہیں کہ کتاب پڑھی کسی دہریے کی, کتاب پڑھی جناب کسی اس شخص کی کہ جو خدا کے وجود کا منکر ہے, جو قیامت کے وجود کا منکر ہے, جیسے بڑے بڑے فلاسفر دنیا میں مشہور ہیں, کوئی کسی ملک کا, کوئی کسی یورپین ملک کا, کوئی کسی یورپین ملک کا. اور ہمارے جو جانی دانشور جن کی میں بات کر رہا تھا ان کا طریقہ یہ ہوتا ہے کہ وہ چار پانچ نام انہوں نے رٹے ہوئے, فلاں 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 فلاں. اب بات ہو رہی ہے اللہ کے بارے میں اور حوالہ قرآن کا نہیں, حوالہ اللہ کے رسول کا نہیں, हवाला दे रहे होंगे वो जनाब फलां फलां के, जिनके नाम मुझे भी रट्टा है लेकिन मैं बयान नहीं कर रहा, तो उन उनके नाम पढ़ के सुना देंगे, देखो ये क्या कहते हैं। तो ये पूरे पूरे उसके ऊपर उतरते हैं जो अल्लाह ताला ने फरमाया कि अल्लाह के बारे में जो लोग झगड़ा करते हैं बगैर इल्म के कि इनको दीन का कोई इल्म नहीं, बगैर हिदायत के कि इनको हिदायत नहीं है, ये गुमराही पे चल रहे हैं, और बगैर किसी रोशन किताब की दलील के, दलीलें इनकी उन किताबों से हैं जो हैं ही अल्लाह के वजूद के खिलाफ लिखी हुई, और उन किताबों से दलील पकड़ के मुसलमानों को गुमराह करते हैं, और ये हमारे मुआशरे में इस्लामी मुल्कों के अंदर ये लोग पाए जाते हैं। तो इन लोगों के बारे में फरमाया कि हक से अपनी गर्दन मोड़े हुए हैं, लोगों को भटकाना चाहते हैं, इनके लिए क्या है दुनिया में भी रुसवाई है और क्यामत के दिन इनको आग का अजाब चखाया जाएगा, और इनसे कहा जाएगा कि आज ये जो तुम्हें अजाब मिल रहा है ये क्या है, ये बदला है उसका जो तेरे हाथों ने आगे भेजा था, जो दुनिया के अंदर तू लोगों को बड़े जनाब बैठ के भाषण दिया करता था और बड़े लंबे चौड़े लेक्चर दिया करता था और बड़ा जनाब मुंह फुला के और बड़े जनाब ऊंचे ऊंचे हवाले इधर उधर के दे के तुम अल्लाह रसूल के बारे में बातें करते थे और दीन इस्लाम की चीजों का मजाक उड़ाते थे और दीन की चीजें तुझे दकियानूसी लगती थी और तुझे ओल्ड फैशन लगता था और तू ये कहता कि नहीं जनाब ये तो 1400 साल पहले के कबायली निजाम की बातें हैं, आज के जदीद दौर के अंदर इस्लाम काम नहीं आ सकता। तो ये जो तू बैठ के भाषण दिया करता था, ये जो तूने क्यामत के दिन आगे भेजा हुआ था क्यामत के लिए, तो ये उसका अंजाम है। तो ये तेरे ऊपर ज्यादती नहीं हो रही कि तूने कुछ किया नहीं और तुझे अजाब दिया जा रहा और तुझे जहन्नम में जलाया जा रहा, ये तेरी हाथों के करतूत थे जो दुनिया के अंदर तूने क्यामत के लिए भेजे थे, आज उनका बदला जो तुझे दिया जा रहा है, अल्लाह अपने बंदों पे जुल्म नहीं करता, अदल फरमाता है, रहमत फरमाता है, जिनको बदला जिनको अच्छा बदला देगा उन पर रहमत फरमाएगा और जिनको सजा देगा उनको उनकी करतूतों की सजा देगा, बगैर कुछ किए अल्लाह ताला उनको सजा नहीं देता। उसके बाद अल्लाह ताला ने कुछ उन लोगों की हालत बयान की, कुछ लोग थे मदीना मुनव्वरा के पास पड़ोस में रहते थे, तो वो मदीना मुनव्वरा आके कलमा पढ़ लेते, अब अगर उसके बाद उनको फायदे मिलना शुरू हो जाते, जैसे इस्लाम कबूल किया तो अब किसी का बेटा पैदा हो गया, तो अब वो बड़ा खुश के यार देखा ना इस्लाम कबूल किया तो बेटा पैदा हो गया, या उनके कारोबार में बरकत हो गई तो अब वो बोलते देखा ना वो इस्लाम कबूल किया था तो माशाल्लाह कारोबार कितना फल फूल गया, और अगर नुकसान हो जाता तो बोलते नहीं यार इस्लाम अच्छा दीन नहीं है, देखा ना इस्लाम कबूल किया कारोबार में नुकसान हो गया मेरे। तो ये लोग जो है ये बेसिकली दिल से मुसलमान होते ही नहीं थे, ये मुजबजब थे, यानी हेजिटेट थे ये इस्लाम की हकानियत और अदम हकानियत के दरमियान। तो अल्लाह ताला ने उन लोगों का तज़किरा फरमाया, وَمِنَ النَّاسِ مَن يَعْبُدُ اللَّهَ عَلَى حَرْفٍ فَإِنْ أَصَابَهُ خَيْرٌ اطْمَأَنَّ بِهِ وَإِنْ أَصَابَتْهُ فِتْنَةٌ انْقَلَبَ عَلَى وَجْهِهِ خَسِرَ الدُّنْيَا وَالْآخِرَةَ ذَلِكَ هُوَ الْخُسْرَانُ الْمُبِينُ। और कोई आदमी वो है जो अल्लाह की इबादत एक किनारे पर होकर करता है, फिर अगर उन्हें कोई भलाई पहुंचे तो मुतमईन हो जाता है, और अगर उसे कोई आजमाइश आ जाए तो मुंह के बल पलट जाता है, ऐसा आदमी दुनिया और आखिरत दोनों में नुकसान उठाता है, यही खुला नुकसान है। ये जो अल्लाह ताला ने यहां जो हालत बयान फरमाई जिसकी थोड़ी सी तमहीद मैंने शुरू में अर्ज कर दी है कि कलिमा पढ़ा, अब अगर फायदा हुआ तो इस्लाम सच्चा, कलिमा पढ़ा मुसलमान हुए और कोई नुकसान हो गया तो नहीं नहीं जी इस्लाम सच्चा नहीं। ये तो उन मुनाफिकों का तर्ज अमल है जो यहां पर बयान किया जा रहा है, लेकिन अगर थोड़ा सा हम अपने ऊपर भी गौर करें तो शायद हमारी हालत भी जो है वो अमली एतबार से, ईमान के एतबार से, ईमान अल्हम्दुलिल्लाह बड़ा मजबूत है, लेकिन हम में से बहुत सारे लोग वो हैं जिनकी अमली हालत कुछ इसी तरह की होती, अगर इस्लाम में नहीं आया तो कम अज कम किसी के मुरीद होने के अंदर यह जरूर हो जाती है या मजहबी बनने के अंदर यह जरूर हो जाती है। एक आदमी नमाजें शुरू करता है, बोलता यार नमाजें शुरू की थी कारोबार में नुकसान होना शुरू हो गया, तो इसका मतलब ये हुआ कि नमाज इसलिए शुरू की थी कि कारोबार में बरकत हो। भाई नमाज अल्लाह ने इसलिए नहीं फर्ज फरमाई कि कारोबार में बरकत, अल्लाह ने नमाज इसलिए फर्ज फरमाई है कि अल्लाह की इबादत करो, अल्लाह की रिजा के लिए नमाज पढ़ो। तो जो दीन का काम करना है उसे इस तनाजुर में ना देखा जाए कि हमने ये दीन का काम किया, हमने ये इबादत की, तो अब हमें उसका जो है वो दुनियावी फायदा कितना नजर आ रहा है। दुनियावी फायदे पर अल्लाह की इबादत को मौकूफ ना रखा जाए, अल्लाह की इबादत अल्लाह के लिए की जाए। दुनिया का फायदा होता है नुकसान होता है, ये एक दूसरा सिस्टम है। अल्लाह ताला अपने फरमा बरदारों को महरूम ही रखता, लेकिन उनके साथ ये नहीं है कि तुम नमाज पढ़ोगे तो तुम्हारा कारोबार बढ़ेगा ही बढ़ेगा। कारोबार के अपने तकाजे हैं, अल्लाह की इबादत के अपने तकाजे हैं। तो लिहाजा ये बहुत सारी चीजों में तवज्जो की हाजत होती है। हमारे यहाँ मुरीद होने के अंदर आमतौर पर यह गलती जो है वो पाई जाती है, कि पीर साहब के मुरीद हुए और कारोबार में फायदा हो गया तो बोलते देखा ना माशाल्लाह बैत हुआ था, बैत की बरकतें जाहिर हो गई, और मुरीद होने के बाद अगर नुकसान हो गया तो फौरन यार ये जब से मुरीद हुआ ना बेड़े गर्क हो गया कारोबार का। तो ये कोई तर्ज अमल नहीं है, ये कोई तरीका नहीं है। अच्छा, इसी तरीके से बाजों का ये होता है कि एक आदमी को नेकी का काम करना शुरू करता है तो उसको नफा हो जाता है। तो अब ये एक अच्छा गुमान रखना तो अच्छी बात है कि ये कह दे कि यार देखें मैंने फुला मैंने दुरूशरी पढ़ना शुरू किया, मैंने फुला अमल करना शुरू किया, अल्लाह ताला ने बरकत अता फरमा ये कर दी, इतनी हद तक ठीक है कि ये हुस्ने जन की सूरत है। लेकिन इबादत की और नुकसान हो गया इस पर बदगुमानी करना रूबी माजल्ला अल्लाह ताला से इसकी इजाजत नहीं है, ये बड़ा सख्त मामला है। इन चीजों के अंदर परहेज करनी चाहिए और इनमें अपने तर्ज अमल पर गौर करना चाहिए। अब उसके बाद अल्लाह ताला शिर्क का रद फरमाता है, फरमाया यदउ मिन दुनिल्लाहि मा ला यदुरुहु व मा ला यनफउहु ज़ालिका हुवल ضلالुल बईद यदउ लमन ضرहु اقرب من نفعه لبئس المولى ولبئس العشير। वो अल्लाह के सिवा उसकी इबादत करता है जो ना उसे नुकसान पहुंचाए और ना उसे नफा दे, यही दूर की गुमराही है। वो उस बुत को पूजते हैं जिसका नुकसान उसके नफा से ज्यादा है, बेशक ये पूजा करवाने वाला क्या ही बुरा मौला है और बेशक क्या ही बुरा साथी है। शिर्क ने फरमाया कि अल्लाह के सिवा लोग जो मुशरिक हैं, जो बुत परस्त हैं, अल्लाह के सिवा लोग उसे पूजते हैं जो ना उन्हें नुकसान पहुंचा सकता है ना नफा दे सकता है, यानी हकीकतन। वरना तो ये भी हो सकता है ना कि जैसे कोई आदमी दुनिया के अंदर किसी इंसान को अपना माबूद मान ले तो अब वो इंसान उसे नफा नुकसान तो पहुंचा सकता है, लेकिन ये नफा नुकसान पहुंचाना जो है ये उसका फानी है। अगर अल्लाह को उसे कुदरत ना देता तो एक जर्रा बराबर ना नफा दे सकता था ना नुकसान दे सकता था। और खासतौर पर बुत, अगर बुत मुराद लें तो फिर बुतों का मामला बिल्कुल वाजे है कि बुत तो हकीकतन ना एक जर्रा बराबर नफा दे सकते हैं ना एक जर्रा बराबर नुकसान दे सकते हैं। तो फरमाया कि जो अल्लाह के सिवा बुतों की पूजा करता है, जो उसे नफा पहुंचाए ना नुकसान पहुंचाए, तो ये लोग खुली गुमराही में, और ये ऐसे बुत को पूजते हैं कि जिसका हकीकी नुकसान के शिर्क करने का और उसकी इबादत करने का नुकसान जो क्यामत में होगा वो उसके ख्याली नफे से ज्यादा है। क्योंकि होता क्या, लोग जो बुतों की पूजा करने वाले लोग हैं, जब वो बुतों की पूजा करते हैं तो शैतान उनके कुछ ना कुछ काम कर देता है। जैसे बुत के सामने जाके दुआ मांगी तो अब जो जिस मसले के लिए दुआ मांगी मसला हल हो गया, तो अब और पक्के हो जाते हैं, देखा ना फलां जनाब बुत के सामने जाके मैंने ये काम किया, मैंने दुआ मांगी और मेरा मसला हल हो गया, या फलां बुत की मैंने नजर मानी और मेरा ये मसला हल हो गया। अब होता क्या है कि ये मसला हल तो अल्लाह की तरफ से होता है, लेकिन इनके ख्याल और तस्वुर में ये है कि हमें ये जो दुनियावी नफा पहुंचा ये इस बुत की वजह से पहुंचे। तो अल्लाह ताला फरमाता है कि जो शिर्क का हकीकी नुकसान है, जो क्यामत में हमेशा हमेशा के लिए जन्नत में चले जाना है, वो इनके इस तसव्वुराती तखय्युलाती नफे से ज्यादा है। जो क्यामत में जहन्नम में खुलूद फिन्नार का अजाब है, नुकसान है, वो नुकसान इस दुनिया के अपने ही तखय्युलाती नफे से ज्यादा है। तो लिहाजा किसी भी सूरत है ये बुतों का पूछना और शिर्क करना जो है ये फायदेमंद नहीं है। और ये जो लोगों को इस राह पे लगाते हैं, शिर्क पे लगा दिया, बुतों की पूजा पे लगा दिया, तो फरमाया कि ये बड़े ही बुरे दोस्त हैं और बहुत ही बुरे साथी हैं। अब अल्लाह ताला अहले ईमान का सिला बयान फरमाता है, जो ईमान वाले हैं, अच्छे अमाल करने वाले हैं, नेकियां करने वाले हैं, अल्लाह ताला उनका सिला बयान फरमाता है। फरमाया इन्नल्लाह युदखिलुल लदीन आमनु व अमिलुस सालिहात जन्नातिन तजरी मिन तहतिहल अनहार इन्नल्लाह यफअलु मा युरीद। बेशक अल्लाह ईमान वालों और नेक अमाल करने वालों को उन बागों में दाखिल फरमाएगा जिनके नीचे नहरें जारी हैं, बेशक अल्लाह जो चाहता है करता है। जो ईमान वाले, जो अच्छे अमल करने वाले, अल्लाह उन्हें बागों में दाखिल फरमाएगा, उन बागों के अंदर नहरें जारी हैं और अल्लाह ताला जो चाहता है वो करता है। अब उसके बाद अल्लाह ताला ने काफिरों के बारे में, क्योंकि काफिरों का मामला क्या था, नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम से हसद करते थे, जलते थे, इस्लाम तरक्की कर रहा था, लोग मुसलमान हो रहे थे, तो उनको और कुड़न होती थी और जलन होती थी। तो अल्लाह ताला ने फरमाया कि ये जितना मर्जी जलें, बुनें, कुड़ें, हसद करें, जो मर्जी करें, ये हसद के अंदर खुदकुशी भी कर लें, अल्लाह ताला अपने नबी की मदद को खत्म नहीं करेगा, अल्लाह ताला अपने नबी की नुसरत और ताईद फरमाता रहेगा ये जो मर्जी करते रहे। चुनाचे इरशाद फरमाया من كان يظن أن لن ينصره الله في الدنيا والآخرة فليمدد بسبب إلى السماء ثم ليقطع فلينظر هل يذهبن كيده ما يغيظ وكذلك أنزلناه آيات بينات وأن الله يهدي من يريد. جو یہ خیال کرتا ہے کہ اللہ دنیا اور آخرت میں اپنے نبی کی مدد نہیں فرمائے گا تو اسے چاہیے کہ اوپر یعنی چھت کی طرف ایک رسی دراز کر لے, پھر اپنے آپ کو پھانسی دے دے, پھر دیکھے کہ کیا اس کے داؤ نے اس امداد کو مٹا دیا جس پر اسے غصہ آتا ہے. اور اسی طرح ہم نے اس قرآن کو روشن آیتوں کی صورت میں نازل فرمایا, اور یہ کہ اللہ جسے چاہتا ہے ہدایت دیتا ہے. تو فرمایا کہ یہ لوگ جو نبی کی مدد کو ناپسند کرتے ہیں, اگر اس مدد کو روکنے کے لیے اب وہ اپنے جلن اور کڑن کی وجہ سے خودکشی بھی کر لیں گے, مر بھی جائیں گے, تب بھی اللہ تعالیٰ اپنے نبی کی مدد نہ دنیا میں چھوڑے گا نہ آخرت میں چھوڑے گا. اس کے بعد اللہ تعالیٰ نے فرمایا کہ حقیقی فیصلہ قیامت کے دن ہوگا. مشرک اور یہودی اور عیسائی اور مجوسی اور ستاروں کی پوجا کرنے والے, یہ مسلمانوں کے خلاف ہیں اور یہ اپنے آپ کو حق پہ کہتے ہیں. یہودی کہتے ہیں ہم سچے ہیں, عیسائی کہتے ہیں ہم سچے ہیں, مجوسی کہتے ہیں ہم سچے ہیں. تو اللہ تعالیٰ فرماتا ہے کہ مسلمانوں کا سچا ہونا تو اللہ تعالیٰ نے قرآن کے ذریعے ظاہر کر دیے, لیکن اس فیصلے کا جو عملی نتیجہ سامنے آئے گا, جو حقیقی فیصلہ اس کا پتہ چلے گا, وہ قیامت کے دن پتہ چلے گا. قیامت کے دن جو حقانیت ہے وہ آنکھوں سے نظر آ جائے گی. حقانیت تو دنیا کے اندر بھی اسلام کی واضح ہے, لیکن آخرت کے اندر جب فیصلہ ہو جائے گا کہ یہ سچے ادھر ہو جائیں یہ جھوٹے ادھر ہو جائیں اور یہ جہنم میں جائیں اور یہ جنت میں جائیں, تو اس وقت جو سارا فیصلہ ہے وہ واضح ہو جائے گا. تو اللہ تعالیٰ ارشاد فرماتا ہے ان الذین آمنوا والذین ہادوا والصابئین والنصارى والمجوس والذین اشرکوا ان اللہ یفصل بینہم یوم القیامہ ان اللہ علی کل شیء شہید. بے شک مسلمان اور یہودی اور ستاروں کی پوجا کرنے والے اور عیسائی اور آگ کی پوجا کرنے والے اور مشرک, بے شک اللہ ان سب میں قیامت کے دن فیصلہ کر دے گا, بے شک اللہ ہر چیز پر گواہ ہے. یہ اللہ تعالیٰ بیان فرما دیا کہ دنیا میں کہ سارے کے سارے دوسرے کی بات مان کے اسی دین پہ آ جائیں یہ تو نہیں ہو رہا, لیکن قیامت کے دن اللہ تعالیٰ ان کے درمیان فیصلہ کر دے گا. لیکن یہاں یہ بات یاد رکھنی ہے کہ قیامت کے دن فیصلے کے بعد یہ اختیار نہیں ہوگا کہ آپ مشرک ایمان قبول کر لیں اور یہودی بھی مسلمان ہو جائیں اور عیسائی بھی مسلمان ہو جائیں. قیامت کے دن فیصلے سے مراد ہے کہ ان کا انجام انہیں دے کر ان کا فیصلہ کر دیا جائے گا. جو ماننا ہے, جو سمجھنا ہے, جو سدھرنا ہے, جو سیدھی راہ پر آنا ہے وہ اس دنیا کے اندر ہے. لہذا جو بھی دین اسلام سے باہر ہے دین اسلام کی حقانیت پر دنیا کے اندر غور کرے اور دنیا کے اندر اس پر اسے حق تسلیم کرے, تب اس کی نجات. ورنہ قیامت کے دن تو بہرحال جب حق واضح ہو جائے گا اور جنت جہنم کا فیصلہ ہو جائے گا پھر تو لوگ حق مان ہی لیں گے. اللہ تبارک و تعالی ہمیں ایمان پر استقامت عطا فرمائے اور ہمارا جینا اور ہمارا مرنا دونوں ایمان کے اوپر فرمائے اور ہماری بے حساب بخشش فرمائے. آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وسلم.